नमस्कार, रेडियो कार्यक्रम साझा पहलमा तपाईँलाई हार्दिक स्वागत छ। म सुशीला श्रेष्ठ
अनि म अविनाश आचार्य।
कार्यक्रम साझा पहल महिला, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
अहिले COVID-19 नियन्त्रणमा आएको जस्तो देखिएको छ, तर यसले महिला तथा सीमान्तकृत वर्गमा आर्थिक, सामाजिक तथा मानसिक रूपमा गहिरो प्रभाव छोडेर गएको छ।
कार्यक्रममा हामी लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको दृष्टिकोणबाट अब आउने कोभिड जस्ता महाव्याधि र विपदसँग सम्बन्धित प्रभावकारी तयारी, प्रतिक्रिया र पुनः प्राप्तिको बारेमा छलफल गर्नेछौँ।
लैङ्गिक समानता र सामाजिक समावेशीकरण दृष्टिकोण भन्नाले हामी यस कार्यक्रममा महिला, सीमान्तकृत वर्ग, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक अल्पसंख्यक, विभिन्न प्रकारका हिंसाबाट प्रभावित भएका महिला तथा किशोरी, दीर्घरोगी, गर्भवती तथा सुत्केरीका सवालहरूलाई प्राथमिकता दिनेछौँ।
सँगै लैङ्गिक तथा जातीय विभेद, मानव बेचबिखनबाट प्रभावित भएका व्यक्तिहरू, सामाजिक, आर्थिक तथा नागरिक अधिकारबाट वञ्चित भएका व्यक्तिहरूको भोगाई, उनीहरूका अपेक्षा, पुनरुत्थानका लागि सरकारवालाले के गर्न सक्छन्, विज्ञ सङ्घको परामर्श, साथै सरकारका योजना, लक्षित वर्गको पहुँच र कार्यान्वयनको अवस्थाबारे खोजी गर्नेछौँ।
साथै कोभिडबारे फैलिएका अफवाहहरू, भ्रम र गलत जानकारीलाई सम्बोधन गर्दै वास्तविक विज्ञसँगको सवाल जवाफ पनि प्रस्तुत गर्नेछौँ र सबैको पहुँचमा आवश्यक सूचना पुर्याउने प्रयत्न गर्नेछौँ।
युएन ओमनको सहयोगमा ल्याक नेपाल र अकोराबको साझेदारीमा उत्पादन गरिएको रेडियो कार्यक्रम साझा पहल सिआइएन मार्फत सामुदायिक रेडियोबाट देशैभरि cinkhabar.com र मोबाइल एप सिआइएनमा पनि चाहेको बेला तपाईँ विश्वभरि नै सुन्न सक्नुहुन्छ। साथै सिआइएनको फेसबुक पेजमा गएर साङ्केतिक भाषामा हेर्न पनि सक्नुहुनेछ।
कार्यक्रम साझा पहलको 17 भागमा आज हामी विपद वा महाव्याधिको समयमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको अवधारणाबाट प्रभावकारी तयारी गर्नको लागि यसबारे समाजमा जनचेतना फैलाउनका लागि सम्बन्धित सरकारवाला निकायहरूको जवाफदेहिता र प्रतिबद्धतासहितको पूर्व तयारीका बारेमा आजको कार्यक्रममा छलफल गर्नेछौँ।
आज छलफलका लागि हामीसँग हुनुहुन्छ मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद शाह, बाँकेको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाही, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका जेसी कार्यान्वयन इकाइका शाखा प्रमुख सहसचिव अनिता निरौला, साथै विपद र लैङ्गिक समानता र सामाजिक समावेशीकरण दृष्टिकोण विज्ञ सरिता कार्की सहभागी हुनुहुनेछ। छलफलमा यहाँहरूलाई स्वागत छ। कार्यक्रमको सुरुवातमा चाहिँ म लाग्न चाहन्छु विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको हाम्रा उपसचिव हुनुहुन्छ अनिता निरौला। अहिलेसम्म चाहिँ प्राधिकरणले विपदको पूर्व तयारी गरिरहँदाखेरि जेसीको अवधारणा अनुसार विपदको प्रतिकार्य कसरी गरिरहनु भएको छ भन्ने प्रश्नबाट सुरुवात गर्न चाहन्छु।
विपदको समयमा प्रतिकार्यको बेलामा जेसीको विषयलाई, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणको विषयलाई हेर्नको लागि चाहिँ खास गरी पूर्व तयारीमा बढी जोड दिनुपर्ने कुरा, जुन क्लस्टर मेकानिजमको हाम्रो एप्रोच छ, हामीले क्लस्टरलाई एक्टिभेट गरेर हरेक वर्ष मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना बनाउने गर्छौँ र यसपालि पनि हामीले बनाएका छौँ, स्वीकृत गरेर त्यो कार्यान्वयनमा गएको छ। त्यसमा चाहिँ यो वर्ग बढी चाहिँ संवेदनशील वर्ग, जो बालबालिका, महिला, अपाङ्गता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिक लगायत जति पनि हुनुहुन्छ, उहाँहरूको चाहिँ संरक्षण सँगसँगै उहाँहरूको सशक्तिकरण, उहाँहरूलाई चाहिँ अवेर गराउने कुरा, त्यसपछि उहाँहरूको क्षमता विकास गर्ने कुरा र उहाँहरूलाई चाहिँ यसमा सँगसँगै सहभागी गराउने कुरामा विशेष गरी प्राधिकरणले जोड दिने गरेको छ र बढीभन्दा बढी चाहिँ नीतिगत प्रावधानहरूमा प्राधिकरणले काम गर्दछ। र अहिले पनि हामीले मनसुनको बेलामा उहाँहरूका स्पेसल आवश्यकताहरूलाई पुरा गर्ने गरी हामी गोदामहरूमा भण्डारण, राहत सामग्रीहरू भण्डारणको व्यवस्था गरौँ, उद्धार सामग्रीहरूमा विशेष खालका उद्धारका तरिकाहरू अपनाउनु पर्ने हुनसक्छ, विशेष उद्धारका उपकरणहरू आवश्यक हुनसक्छ, त्यो खालको उपकरणहरू तयारी गरौँ भनेर हामीले भनेका छौँ र सम्बन्धित निकायहरूले चाहिँ त्यस्तो खालको व्यवस्था पनि गर्नुभएको छ। हाम्रा विकास साझेदारहरू, सरकारी निकायहरू, सुरक्षाकर्मीहरू, उहाँहरूलाई चाहिँ हामीले यो विषयलाई चाहिँ केन्द्रमा राखेर काम गर्नको लागि बारम्बार ध्यानाकर्षण गराइराखेका छौँ।
यहाँले भन्नुभए जस्तै यो जेसीको अवधारणा पछिल्लो समय चाहिँ प्रयासमा ल्याउन खोजिए तापनि लक्षित वर्ग जो छ उनीहरूलाई चाहिँ यसबारेमा थाहा नै नभएको कुराहरू पनि हामीले थुप्रै रेडियो कार्यक्रमहरू गरिरहँदाखेरि उहाँहरूले बताउनुहुन्छ। यस्तो अवस्थामा चाहिँ यहाँले लक्षित वर्गलाई नै यो जेसीको अवधारणाबारे जानकारी गराउन समाजमा जनचेतना फैलाउनको लागि चाहिँ कस्तो क्रियाकलाप गर्नुभएको छ?
यसको लागि मुख्य कुरा चाहिँ तथ्याङ्क नै हुँदो रहेछ सुशीलाजी, होइन? कुन समुदायमा, कुन गाउँमा, कुन घरमा कस्तो कस्तो भल्नरेबल व्यक्तिहरू चाहिँ हुनुहुन्छ भन्ने कुराको आइडेन्टिफिकेसन चाहिँ पहिलो शर्त हुँदो रहेछ यो विषयमा काम गर्नको लागि। र त्यो नै तथ्याङ्कको हामीमा कमी छ, होइन? हामीले काम गर्नुपर्ने सुरुमा तथ्याङ्कमा, सँगसँगै अवेरनेसमा हो। त्यो भएर हामीले चाहिँ 14 नगरपालिकाबाट चाहिँ सुरु गरिसकेका छौँ। अस्ति भर्खरै हामीले त्यसको सेयरिङ मिटिङ पनि राख्यौँ। त्यसमा चाहिँ हरेक घरको कुन घर चाहिँ कस्तो विपदको जोखिमको अवस्थामा छ र त्यो घरभित्र कस्ता खालका व्यक्तिहरू बसोबास गर्नुहुन्छ, ज्येष्ठ नागरिक अथवा दीर्घरोगी कति हुनुहुन्छ, बालबालिका कुन उमेरको कस्तो अवस्थाको छ, सुत्केरी महिला अथवा अपाङ्गता भएका व्यक्तिहरू अपाङ्गताभित्रको पनि कुन क्याटेगोरीको कस्तो अवस्थाको हुनुहुन्छ भनेर इच एन्ड एभ्री हाउसहोल्ड, इच एन्ड एभ्री इन्डिभिजुअल को तथ्याङ्क हामीसँग भएपछि बल्ल उहाँहरूलाई टार्गेट गरेर हामीले चाहिँ अवेरनेसका क्याम्पेनहरू लान सक्छौँ, पूर्व सूचनाको कुराहरू पुर्याउन सक्छौँ, उहाँहरूलाई टार्गेट गरेर हामीले क्षमता अभिवृद्धिका कार्यक्रमहरू गर्न सक्छौँ र विपदको बेलामा चाहिँ अगाडि होस् अथवा विपद आइसकेपछि हामीले चाहिँ अर्ली एक्सन गर्नलाई होस् अथवा तत्कालको प्रतिकार्य गर्नलाई होस्, राहत दिनलाई होस्, उहाँहरूको स्पेसल निडलाई चाहिँ हामीले एड्रेस गर्न सक्छौँ। त्यस कारणले तथ्याङ्कमा काम सुरु भएको छ प्राधिकरणबाट, प्राधिकरणको प्राविधिक सहयोगमा। यो चाहिँ हुने स्थानीय तहबाट नै हो, फेरि स्थानीय तहको वडाबाट नै त्यो तथ्याङ्क चाहिँ अपडेट हुन्छ र उहाँहरूलाई कसरी सङ्कलन गर्ने, त्यसलाई कसरी अध्यावधिक गर्ने र विपद पोर्टलमा कसरी राख्ने भन्ने कुरामा उहाँहरूलाई सिकाउने काम चाहिँ गरिएको छ। 14 स्थानीय तहबाट सुरु भएको छ भने केही हदसम्म गरिएको छ, तर धेरै काम गर्न बाँकी छ।
हुन्छ, हस्, धेरै धेरै धन्यवाद छ। हामी यहाँसँग फेरि पनि जोडिनेछौँ। यति बेला हामीसँग मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्री भरत प्रसाद शाह पनि जोडिनु भएको छ। यहाँलाई हार्दिक स्वागत गर्छौँ छलफलमा। र छलफलमा चाहिँ अब यहाँतर्फ नै लाग्न चाहन्छौँ हामी। कोभिड लगायत अन्य महाव्याधि वा विपदका समयमा गरिने प्रतिकार्यमा चाहिँ यो जेसीको अवधारणा अनुसार मधेस प्रदेशले कसरी काम अगाडि बढाइरहेको छ? सुरुमा यही प्रश्नबाट सुरुवात गर्न चाहे।
अब यो बर्खाको बेलामा यो चाहिँ अब विपदको कोणबाट यो छलफल हुनु अब मलाई लाग्छ आवश्यक नै थियो। अब अहिले बर्खायामा खास गरेर मधेसमा चाहिँ अब कटान र डुबानको समस्या हुन्छ र कटानको डुबानको समस्यामा खास गरेर नागरिकको चाहिँ जीवधनको चाहिँ सुरक्षा कसरी गर्ने लगायतको कामहरू हुन्छ। यो सन्दर्भमा चाहिँ विपद व्यवस्थापनको चाहिँ बैठक बसेर मैले हाम्रो प्रदेशको सुरक्षा निकायका चाहिँ प्रमुख मार्फत चाहिँ अब सबै निकायले 4 निकायले एकदम चाहिँ पुरा हाई अलर्टमा बच्नको लागि अब निर्देशन दिएको छ। बाढी र चाहिँ अब कटानको बेलामा मान्छेलाई त्यहाँबाट सुरक्षित चाप्ने, जस्तै कुनै ठुलो विद्यालय त्यहाँ सार्ने लगायतका चाहिँ अब ठाउँहरूमा कसरी सुरक्षित पुर्याउने भनेर छ। तर यहाँ मन्त्रालयमा चाहिँ अब यता एपिएफको अनि नेपाल पुलिसको होइन र मन्त्रालयको पनि टिम संयोजन गरेर संयुक्त रूपमा त्यसको चाहिँ निगरानी अहिले भइरहेको छ। र अब ठुल्ठुलो खोलामा चाहिँ उसका सतहहरू र त्यसपछि माथि चाहिँ कुनै किसिमको सङ्केत, बर्खाको सङ्केत या बाढीको चाहिँ स्थिति बढ्दै गयो ठुलो भेगमा चाहिँ त्यसलाई कसरी चाहिँ सतर्क बनाउने, त्यो सूचनाहरू रेडियो मार्फत, टिभी मार्फत कसरी सूचनाहरू दिने लगायतका कामहरू हामीले अगाडि बढाएका छौँ।
यहाँले जति पनि विपदका प्रतिकार्य योजनाहरूको बारेमा भन्नुभयो, ती योजनाहरूमा चाहिँ कसरी यो महिला तथा सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्तिहरू, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूलाई चाहिँ प्राथमिकतामा राखेर योजना बनाइएको छ र ती योजनालाई कसरी कार्यान्वयन गरिरहनु भएको छ त?
होइन, त्यो खास गरेर समग्रतामा त त्यो छँदैछ। त्यसमा पनि अब महिला बाल बालिका, त्यसपछि अब अपाङ्ग हो होइन, यिनीहरूलाई विशेष ध्यान दिनु जरुरी छ। किनभने विपदको बेलामा अब अलि स्वस्थ मान्छे, अलि युवा, अलिकति गर्न सक्ने त्यो त आफू पनि त्यो चलायमान हुन्छ, आफू पनि उसले चाहिँ प्रतीकात्मक कामहरू गर्छ होइन। तर जो चाहिँ असहाय छ, जो चाहिँ अलिक कमजोर छ होइन, त्यस्तोलाई अब मलाई के लाग्छ भने अब हाम्रा चाहिँ सुरक्षा निकायका चाहिँ सुरक्षाकर्मीहरूले, त्यहाँका नागरिक समाजले, त्यहाँका विभिन्न युवा सञ्जालहरूले र तपाईँ हामी सबैले यी चाहिँ अब समाजको अब एक प्रकारले भने मूलधारबाट कटेको र सबै हिसाबले लैङ्गिक हिसाबले पनि र अरू अरू हिसाबले पनि तिनीहरूलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्छ।
पहिलो प्राथमिकतामा राखेर काम त गर्नुपर्छ, तर उनीहरूको गुनासो छ हामी प्राथमिकतामा पर्दैनौ भन्ने खालको, ती गुनासा मेटिने गरी चाहिँ ठ्याक्कै क्रियाकलाप भन्दाखेरि चाहिँ के गरिएको छ अहिलेसम्म मधेस प्रदेशमा, त्यसको बारेमा चाहिँ जानकारी गराउनुहोस् न।
अहिले पछिल्लो समय जस्तै अब 2-3 दिन पहिला घटना हो, बागमती खोलामा तल सर्लाही र उता रौतहटको सिमानामा बिचमा एक ठाउँमा के छ भने टापु जस्तो छ, यता रौतहटको चाहिँ रौतहटवासीहरूले त्यहाँ खेती गर्ने, त्यहाँ गएको फर्किने बेलामा बाढी आयो। बाढी आइसकेपछि त्यहाँ चाहिँ हामीले के गर्यो भने पहिलो प्राथमिकतामा चाहिँ बाल बालिकालाई राख्यौँ, होइन महिलालाई राख्यौँ, त्यसपछि पुरुषलाई राख्यौँ, तिनीहरूले क्रमशः चाहिँ उद्धार गर्ने काम गर्यो।
त्यो जेसीको अवधारणा बारे चाहिँ समाजमा जनचेतना फैलाउन मधेस प्रदेशले केही गरेको छ?
हामीले गरिराखेका छौँ, जस्तै यो यस्ता चाहिँ विभिन्न चाहिँ अब सभा सेमिनार गरेर पनि, जस्तै अब यसलाई चाहिँ अब सूचना प्रभावको हिसाबले पनि सामुदायिक रेडियोहरूमा, होइन त्यसपछि चाहिँ अब अरू अरू रेडियोमा पनि, त्यहाँका स्थानीय टिभीहरूमा, होइन प्रिन्ट मिडियाहरूमा चाहिँ र अनलाइन मिडियाहरूमा पनि हामीले त्यस्ता चाहिँ गतिविधिहरूलाई बढाइराखेका छौँ, ताकि मान्छेमा एउटा चाहिँ अब चेतना चाहिँ आओस् भन्ने हिसाबले।
विभिन्न ऐनमा नीति नियममा व्यवस्था गरिएको छ, जेसीको अवधारणा अनुसार चाहिँ प्रदेशले पनि आफ्ना क्रियाकलाप अगाडि बढाउने भनेर, तथापि ठ्याक्कै कार्यान्वयनमा जाँदाखेरि चाहिँ विभिन्न समस्याहरू चुनौतीहरू देखिएको छ, ती चुनौतीहरूलाई समाधान गर्दै अब चाहिँ जेसी अवधारणा अनुसार नै हाम्रा विपदका प्रति कार्यहरू पूर्व तयारीहरू गर्नेछौँ भन्ने प्रतिबद्धता सहितको यहाँको भनाइ चाहिँ के रहन्छ?
एकदम, संघ सरकार यो साझा सूचीमा हो, संघ सरकारले गर्न चाह्यो भने हामी तयार छौँ, हामी स्थानीयसँग पनि सहकार्य गरेर, जस्तै अब सेमुलेसन पनि गर्दाखेरि त्यहाँ अब नेपाल आर्मी राख्दाखेरि त्यहाँ सबैको संयोजनमा गराएको थियो, त्यस्तै मैले राजनीतिक वृत्तमा पनि नीति निर्माण गर्ने ठाउँ पनि तपाईँ हामी अब सबै नागरिक समाज, होइन सञ्चारकर्मी लगायत सबैले र सबै सरकारको अनरसिप हो भने त्यो काम चाहिँ झन प्रभावकारी हुन्छ भन्ने खोजेको, मैले यसमा म प्रतिबद्ध छु, मधेस सरकार प्रतिबद्ध छ।
उहाँ हुनुहुन्थ्यो मधेस प्रदेशको गृह तथा सञ्चार मन्त्री भरत प्रसाद शाह। कार्यक्रममा अब भने हामी पालिकातर्फ लाग्दैछौँ, यति बेला हामीसँग बाँकेको बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीलाई चाहिँ अहिलेसम्म जेसीको अवधारणा अनुसार अहिले अब मनसुनको समय पनि छ, कोरोनाको चौथो लहर आउने सम्भावना पनि उत्तिकै छ भनेर विज्ञहरूले भनिरहनु भएको बेला, त्यसको प्रति कार्यको लागि पूर्व तयारी र अहिले भइरहेको यो मनसुन जन्य विपदको न्यूनीकरणको लागि चाहिँ भइरहेका प्रयासमा जेसीको अवधारणा अनुसार यहाँहरूले प्रति कार्यको योजना कसरी कार्यान्वयन गरिरहनु भएको छ भन्ने प्रश्न राख्न चाहन्छु।
धन्यवाद। अब विपद पूर्व व्यवस्थापन एउटा हामीले त्यो सन्दर्भमा चाहिँ उद्धार, पूर्ण स्थापना र राहतका कुराहरू हामी चाहिँ लिएका छौँ, र हाम्रो चाहिँ के छ भने यो हाम्रो विपद जोखिम न्यूनीकरण ऐन 2075 बनाएका छौँ, त्यही ऐन अनुसार हामीले चाहिँ उद्धारका कार्यहरू, त्यसपछि गएर तपाईँको यो प्रहरी, रेड क्रस लगायत तपाईँको हाम्रो एम्बुलेन्स तयार छ, एम्बुलेन्स छ यो उद्धारको लागि र पूर्ण स्थापनाको लागि, विद्यालयमा हामीले 2-3 विद्यालय जस्तै अब छुट्याएका छौँ, र त्यसपछि गएर सुरक्षित स्थानको पूर्व अनुमान अनुसार तपाईँको हामीले खेल मैदान, मेडिकल कलेजको खेल मैदान, त्यसपछि गएर तपाईँको एउटा लालपुरको खेल मैदान छ, अनि बैरवको खेल मैदान त्यो अवस्था छ, र हाम्रो चाहिँ यो आर्थिक वर्ष 79-80 त्यो विपद पर्वको लागि, मनसुनको लागि हामीले 74,94,000 चाहिँ छुट्याएका छौँ, र आर्थिक अलिया गरेर 2,21,00,000 बजेट हामीले छुट्याएका छौँ। त्यसमा चाहिँ हामीले विभिन्न किसिमका कार्यक्रमहरू गरेर अब लाइफ ज्याकेट, तिरपाल, फायरिङ व्यवस्थापन, आवश्यक खाद्यान्नको लागि निर्णय गरेर दिन सक्ने, विपद जोखिम न्यूनीकरण ऐन अनुसार हामीले चाहिँ कसलाई के सहयोग गर्न सकिन्छ भनेर त्यसरी कामहरू अगाडि बढाउने भन्ने नीति ल्याएको छ।
ती सम्पूर्ण नीतिहरूमा चाहिँ महिला तथा पछाडि पारिएका समुदायका, सीमान्तकृत वर्गका समुदायका व्यक्तिहरूको, अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ प्राथमिकतामा राखेर कसरी काम गरिरहनु भएको छ?
यस्तो छ, अब यो पालिका स्तरीय पनि विपद व्यवस्थापन समिति गठन भएको छ, त्यसमा पनि अपाङ्गता भएका, पिछडेका वर्ग, महिलाहरूलाई चाहिँ हामीले समावेश गरेर एउटा समिति बनाएका छौँ। त्यस्तै प्रत्येक वार्डमा विपद व्यवस्थापन समिति बनाइएको छ, र ती प्रत्येक वार्डमा पनि त्यस्ता पिछडेका वर्ग, अपाङ्गताहरूलाई समावेश गरेर समिति बनाएर अगाडि बढाएका छौँ।
जस्तो यो जेसीको अवधारणा बारे लक्षित वर्गहरूले जानकार नभएको कतिपय अवस्थामा देखिन्छ, पाइएको छ,
सूचनाको पहुँच उहाँहरूसम्म नपुग्दाखेरि पनि उहाँहरू यसबारेमा अनभिज्ञ भएको देखिन्छ। समाजमा यसबारेमा जनचेतना फैलाउनको लागि चाहिँ स्थानीय सरकारले बैजनाथ गाउँपालिकाले कस्तो खालको पहल गरिरहेको छ त?
प्रत्येक वडामा तपाईँको जस्तै अब रेडक्रसलाई प्रयोग गरेर हुन्छ कि अब त्यो सम्बन्धी विपद सम्बन्धीहरू सङ्घ संस्थाहरू छन् हामीसित जो सूचीकृत भएर चाहिँ काम गरिरहनु भएको छ विपद जोखिम सम्बन्धी उनले सङ्घ संस्थाहरूलाई हामीले उहाँहरूलाई चाहिँ निश्चित जस्तै यो समय निकालेर सेड्युल बनाएर कुन कुन ठाउँमा सबैलाई समावेश गर्ने गरेर जस्तै सूचना दिने अब लक्षित वर्गलाई पनि त्यो पहुँचमा पुर्याउनको लागि र त्यसपछि गएर भोलिका दिनमा हरेक चाहिँ सहयोगमा राहतका कुराहरू भयो उहाँको अपनत्वको कुराहरू भयो त्यो गर्नको लागि चाहिँ हामीले चाहिँ वार्ड मार्फत समिति बनाएर जनचेतना जस्तै तालिमहरू दिएर तपाईँको जनचेतना कार्यक्रम सञ्चालन गरेर चाहिँ जानकारी दिने गरिएको छ।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रममा अब भने हामी जुएसी र विपदको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनुभएका सरिता कार्की हामीसँग हुनुहुन्छ। उहाँले चाहिँ अहिलेसम्म स्थानीय सरकार प्रदेश सरकारले जेसीको अवधारणा अनुसार विपदको प्रतिकार्य गरिरहनु भएको छ कि छैन, पछिल्लो अवस्था के छ, यसबारेमा उहाँले देख्नुभएका कुराहरू हामीसँग भन्नुहुनेछ भनेदेखि अब स्थानीय सरकार र सङ्घ प्रदेश सरकारले चाहिँ जेसीको अवधारणा अनुसार विपदको प्रतिकार्य तयारी कसरी गर्न सक्छन्, कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल गर्नेछौँ। यहाँलाई स्वागत छ।
धन्यवाद सुशीलाजी। अब जेसीको अवधारणामा मेरो आफ्नो अनुभव अनुसार सैद्धान्तिक पक्षबाट धेरै कुराहरू भइसकेका छन्, त्यसलाई हामीले सकारात्मक हिसाबबाट लिनुपर्छ। गाउँपालिका, प्रादेशिक सरकार र विभिन्न निकायमा विभिन्न सरकारवालाहरूबाट विभिन्न पहलहरू भएको छन्। सैद्धान्तिक रूपमा जति चाहिँ दस्तावेजहरू बनेका छन् त्यो चाहिँ लैङ्गिक मैत्री, जेसी मैत्री नै भएको अवस्था अवश्य नै छ, तर रह्यो व्यावहारिक यसको कार्यान्वयन पक्ष भन्ने चाहिँ मेरो आफ्नो विचार। समुदायमा जान्छौँ, त्यहाँ समुदायमा दिदीबहिनीहरूलाई सुसूचित गराउँछौँ, तर उहाँहरूको व्यावहारिक पक्ष के छ त? जेसी नै हामीले किन बुझ्नु पर्यो त भनेर भन्ने सरकारवालाहरूमा चाहिँ जुन अझै प्रचुरता आउनुपर्ने हो, त्यसमा चाहिँ अझ हामी तल्लिन हुनुपर्छ भन्ने चाहिँ मेरो सोचाइ छ। किन भन्नुहुन्छ भने व्यावहारिकतामा ल महिलाहरू चाहिँ किन आएनन्, सुनिश्चित गरिएको छ। एउटा सेन्डाई फ्रेमवर्कले पनि भन्छ र स्थानीयकरणको दस्तावेजले पनि भन्छ कि अर्थपूर्ण सहभागिता त्यो कहाँ छ त? त्यसलाई ल्याउनलाई चाहिँ हामीले सैद्धान्तिक अवस्था एउटा सृजित गरेको छौँ, व्यावहारिकमा चाहिँ बुझेको छैन। महिलाहरूको कार्यबोझले गर्दा आउन नसकेको हो कि, उहाँहरूको आफ्नो भौगोलिक विकटताले गर्दाखेरि आउन नसक्नु भएको हो कि, उहाँहरूमा सूचनाको प्रब्लम, सो यी व्यावहारिक पक्षमा चाहिँ हामी अझै पनि हातेमालो गर्न बाँकी छ। विभिन्न तह तब्काबाट एउटा एलडिसिआरपी बन्छ, तर त्यो एलडिसिआरपीमा ओनरसिप कसको छ त? त्यो कार्यान्वयन जिम्मा कसले लिने त भन्ने मैले चाहिँ एउटा प्रमुख ग्याप देखेको छु। नीति बनाएको छ, उपकरणहरू दिएको छौँ, हामी क्षमता अभिवृद्धिको पनि कुरा गरिरहेको छौँ। एउटा हामीले यदि प्रतिकार्यको कुरा गर्ने हो भने समुदायको प्रारूप र स्वरूपलाई झर्किने हाम्रो प्रतिकार्यहरू भएका छन् कि छैनन् भनेर भन्ने कुरा चाहिँ हामीले आफूले आफूलाई प्रश्न गर्ने, नभएको छैन भनेर भन्ने होइन कि भएकोमा पनि अझ सुधार गर्नुपर्ने अवस्था छ, नभएको ठाउँमा हुनुपर्ने गर्नुपर्ने अवस्था छ। प्रतिकार्यमा हामी समावेशीकरणको कुरा गर्छौँ, किन गर्नु पर्यो त समावेशीकरणको कुरा? हो व्यवस्थित निडको कुराहरूलाई चाहिँ एड्रेस गर्नलाई हो भनेर भनेदेखि त्यो प्रतिकार्य गर्दाखेरि नै उहाँहरूको समावेशी आवाज छ कि छैन त त्यो सुनिश्चितता गर्ने हाम्रो संयन्त्रहरूले पहल गर्नुपर्छ भन्ने जस्तो चाहिँ मलाई लाग्छ। अब के अरे संरक्षण पनि दुई तर्फबाट हुनुपर्छ। प्रोटेक्सन क्लस्टर हामी फेरि क्लस्टर अप्रोचमा गइरहेको छौँ, तर त्यो क्लस्टर अप्रोचमा जाँदाखेरि पनि प्रोटेक्सन क्लस्टर महिला मन्त्रालयले लिड गरेको छ, तर त्यसको त्यो जुन के अरे हाम्रो एलडिसिआरपी बन्ने कुरामा चाहिँ त्यहाँ न्यू सुन्ने देख्छु म, भन्नाले महिलाको आवाज ए कहाँ कसले राखिदिने त भन्ने त्यो जिम्मेवारी बहन चाहिँ मैले अझै पनि यदि हामी चाहिँ संरक्षणमा चाहिँ को एप्रोच लिन्छौँ भने चाहिँ त्यहाँ चाहिँ मैले कमी देख्छु। काम भएको होला नि, त्यसलाई मैले नकार्न सक्दिनँ, तर त्यो जुन संरक्षण क्लस्टर प्रोटेक्सन क्लस्टरले जुन महिलाहरूको आवाज उठाउने हामीले प्रदेश नम्बर चारमा मैले मेरो अनुभवमा एलडिसिआरपी बनाउने साथीहरूसँग सोद्धाखेरि खै त प्रोटेक्सन क्लस्टरको भने अहिले अब विशेष सुध्रियो होला कोरोना उपरान्त, त्यसलाई मैले नकार्दिनँ, तर जति हुनुपर्ने त्यो प्रोटेक्सन क्लस्टर एक्टिभनेस, महिलाको त्यो जुन प्रतिकार्यमा चाहिँ आवाज आउनुपर्ने, जति बुलन्दी हिसाबले चाहिँ उहाँहरूसँग परामर्श हुनुपर्ने, त्यो चाहिँ मैले न्यून देख्छु।
यस बारेमा चाहिँ लक्षित वर्गहरू पनि अनभिज्ञ रहेको कुरा अघि पनि हामीले उठाइरहेका थियौँ, त्यसको लागि चाहिँ अब स्थानीय सरकार प्रदेश सरकारहरूले कस्तो खालको प्रयास गर्नुपर्छ ताकि उहाँहरूले पनि आफ्नो हक अधिकारको बारेमा थाहा पाउनुहोस् र खोजी गर्नुहोस् र समान सहभागिता चाहिँ कायम रहोस्।
अब अनभिज्ञता एउटा पाटो रह्यो, पहुँच एउटा रह्यो, होइन, पहुँचको लागि चाहिँ कार्यव्यस्तता कति छ त, सोसियल स्ट्राटाबाट गाइडेड हुने हो कि होइन, समान सहभागिता भनेर भन्नाले चाहिँ हामी त्यसको सूचक के हो त, 50-50 खालि हेड काउन्टिङ हो कि उहाँहरूको सामूहिक आवाज हो। अब त्यो दस्तावेजले समान सहभागिता भनेर भनेको छ तर सहभागी हुन किन आउन सकेनन् त भन्ने त्यो ब्यारियर्सहरूलाई चाहिँ हामीले एड्रेस गर्ने कि नगर्ने। त्यसैले मैले चाहिँ स्थानीय सरकारहरू विभिन्न सरकार जहाँ पनि हामीले जेसी किन बुझ्नु पर्यो, लैङ्गिक समानता र समावेशीकरण, लैङ्गिक समानता हाम्रो गोल हो भनेर भनेदेखि इक्विटी र इन्क्लुजन चाहिँ एप्रोच हो भन्छु म, त्यहाँ पुग्ने हाम्रा रणनीतिहरू हुन्।
आगामी दिनमा चाहिँ ठ्याक्कै जेसीसँग सम्बन्धित रहेर जेसीको अवधारणा अनुसार विपदको प्रतिकार्य गर्नको लागि चाहिँ कस्तो खालको योजना बनाउनु पर्छ?
योजना एज सच त हामीसँग अलरेडी नै छ नि, योजना मात्रै बनाएर त अलिकति भएन, तर मैले सानो दुई तिनवटा कुरा मैले व्यावहारिक पक्ष भने प्रत्येक गाउँपालिका प्रत्येक वार्डमा जुन चाहिँ हामीले जुन के अरे प्रतिकार्यको जुन योजना बनाउँदाखेरि कन्सल्टेसन मिटिङ्सहरू गर्छौँ नि, त्यहीँबाट नै हामीले केही हकमा इन्स्योर गर्दै आयौँ भनेर भने केही न केही आवाजहरू बुलन्द हुँदै जान्छन्। त्यसैले म चाहिँ पहिलेबाट भने भन्छु एउटा प्रतिकार्य रेस्पोन्स प्लानमा चाहिँ पहिलेबाट कन्सल्टेसनमा चाहिँ अर्थपूर्ण सहभागिता होस् कि उहाँहरूको आफ्नो कुरा राख्न सक्ने स्पेस होस्, त्यो स्पेस भइसकेपछि अनि त्यो आफ्नो ओनरसिप बढेपछि अनि ए यो त हामीले बनाएको योजना भनेर उहाँहरूमा चाख बढ्छ, वकालत गर्न सक्ने हुनुहुन्छ, अनि न त्यसपछि चाहिँ त्यो कार्यान्वयनको तहमा जाँदाखेरि ए यो त हामीले नै बनाएको भनेर भन्ने भयो भने अर्को तर्फबाट हामीले हेर्ने हो भने पोलिटिकल विल स्रोत के छ त, होइन, अब ए ल जेसी रणनीति बनाउनु भनेर छ बनाइदिनु पर्यो भनेर बनाउने हो कि होइन, यो आवश्यकता यस कारणले छ त्यसलाई चाहिँ अनुकरण गर्दै हामीले लानुपर्छ भनेर विभिन्न निकायले सैद्धान्तिक रूपमा मात्रै भएर भएन व्यावहारिकतामा नहेर्ने हो भने चाहिँ हामीले खोजेको परिवर्तन आउँदैन भन्ने मलाई।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ। छलफलको अन्त्यतिर आइपुगिसकेका छौँ। अन्त्यमा हाम्रो मधेस प्रदेशका गृह तथा सञ्चार मन्त्री भरत प्रसाद शाहलाई चाहिँ हाम्रो विपद विज्ञको कुरा सुनिसकेपछि अबको विपद प्रतिकार्यको तयारी अथवा योजना निर्माण गर्दाखेरि चाहिँ जेसीको अवधारणा अनुसार प्रतिबद्धता सहितको पूर्व तयारी चाहिँ के रहन्छ?
अब तिनटै सरकारको अधिकारको सूचीमा यो छ, त्यही भएर तिनटै सरकारले संयुक्त रूपमा चाहिँ विपद व्यवस्थापनको कोणबाट सोच्नुपर्ने अवस्था छ र हामी तिनटै सरकार मिलेर स्वयं सरकारले पहल लियो भने हामी तिनटै सरकार मिलेर चाहिँ यो विपद व्यवस्थापनको चाहिँ काम त्यसको क्षति चाहिँ जीव धनको क्षतिको न्यूनीकरण गर्नको निमित्त म प्रदेश सरकार मधेस सरकारको तर्फबाट म तयार छु, हाम्रो सरकार तयार छ।
प्राधिकरणको तर्फबाट अब कस्तो खालको प्रतिकार्यको योजनाका लागि चाहिँ तयारी हुनुहुन्छ भनेर छोटोमा आफ्नो कुरा राखेर चाहिँ कार्यक्रमलाई सकाउँछौँ। हामी
जेसीमा काम गर्ने विज्ञहरू यो क्षेत्रमा काम गर्ने संस्थाहरूको पनि डिआरआरको जेसीमा चाहिँ जेसी इन डिआरआरमा अझै स्पेसल बुझाइमा अभिवृद्धि गर्न जरुरी छ, उहाँहरूको पनि क्षमता विकास गर्न जरुरी छ, अन्तर्क्रिया गरेर छलफल गरेर एकअर्काबाट सिक्न बुझ्न र खास गरी त्यो भल्नरेबल समुदायले चाहिँ कहाँनिर कठिनाइ फिल गरिरहेको छ उहाँहरूबाट सुनेर त्यो चिजलाई चाहिँ रिफ्लेक्ट गर्न जरुरी मैले चाहिँ देखेको छु। र प्राधिकरणको तर्फबाट गर्दा चाहिँ यो जेसी स्ट्राटेजी चाहिँ गाइडिङ डकुमेन्ट हुनेछ जेसी इन डिआरआरको लागि र यसले चाहिँ गर्न सकिने खालका डुएबल एक्टिभिटीहरू यसमा आइडेन्टिफाई गर्नेछ र त्यो एक्टिभिटीहरूलाई चाहिँ हाम्रा सङ्घीय निकायहरूका विषयगत निकायहरूका कार्यक्रम क्रियाकलापहरू प्रदेशका कार्यक्रम क्रियाकलापहरू स्थानीय तहका क्रियाकलापहरू योजनाहरूमा रिफ्लेक्ट गरेर हामीले चाहिँ व्यवहारमा नै उहाँहरूले महसुस गर्न सक्ने गरी जेसी इन डिआरआरलाई इन्टिग्रेट गर्नुपर्छ भन्ने प्राधिकरणको धारणा हो र त्यसमा चाहिँ एक नम्बरमा बुझाइमा अभिवृद्धिमा काम गर्छ प्राधिकरणले, दोस्रोमा क्षमता अभिवृद्धिमा काम गर्छ सम्बन्धित निकाय पदाधिकारीहरूको र यो विषय चाहिँ होल अफ द सोसाइटीका सबै इच एन्ड एभ्री स्टेक होल्डरलाई बुझाउन जरुरी छ, उहाँहरूको क्षमता अभिवृद्धि गर्न जरुरी छ र त्यसमा काम गर्न जरुरी छ भन्ने चाहिँ प्राधिकरणको हो र हामी त्यसतर्फ काम गरिरहेका छौँ।
हस्, आजको लागि चाहिँ मैले यो छलफललाई यही बिट मारे। आजको छलफलमा सहभागी हुने सम्पूर्णमा हृदयदेखि नै आभार व्यक्त गर्दछु।
तपाईँ यति बेला रेडियो कार्यक्रम साझा पहल सुनिरहनु भएको छ। यो कार्यक्रम महिला, लैङ्गिक अल्पसंख्यक, अपाङ्गता भएका व्यक्ति र सीमान्तकृत समुदायमा सूचनाको पहुँच पुर्याउने उद्देश्यले तयार पारिएको कार्यक्रम हो।
आजको कार्यक्रममा हामीले विपद वा महाव्याधिको समयमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको अवधारणाबाट प्रभावकारी तयारी गर्नको लागि यसबारे समाजमा जनचेतना फैलाउनका लागि सम्बन्धित सरोकारवाला निकायहरूको जवाफदेहिता र प्रतिबद्धता सहितको पूर्व तयारीका बारेमा छलफल गर्यौं।
विपद वा महाव्याधिको समयमा लैङ्गिक समानता र सामाजिक समावेशीकरण जेसीको अवधारणाबाट प्रभावकारी तयारी गर्नको लागि हामीसँग नीतिगत व्यवस्था भए पनि यसको कार्यान्वयन पक्ष फितलो रहेको विज्ञहरूको भनाइ छ।
तसर्थ प्रभावकारी कार्यान्वयनको लागि सुरुवाती छलफलमै लक्षित वर्गलाई समावेश गरी जिम्मेवारी हस्तान्तरण गर्न सकिए विपदको प्रति कार्यमा जेसीको अवधारणा कार्यान्वयन हुने देखिन्छ।
के तपाईँले कुनै पनि किसिमको घरेलु वा लैङ्गिक हिंसा भोगिरहनु भएको छ वा त्यस्तो हिंसा भोगिरहेका मानिसलाई देखिरहनु भएको छ? छ भने हिंसा विरुद्ध उजुरी गर्नका लागि तपाईँले 24 घन्टा चल्ने र पैसा नलाग्ने हेल्पलाइन नम्बर राष्ट्रिय महिला आयोगको नम्बर 1145, जुनसुकै प्रकारका हिंसा जानकारीका लागि नेपाल प्रहरीको फोन नम्बर 100 फोन गर्न सक्नुहुन्छ।
यो सँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौँ।
कार्यक्रम सुन्दै गर्दा केही मनमा लागेको भए भन्नुहोस् है। तपाईँकै जिन्दगीका भोगाई र समस्याको सवालमा छलफल गर्ने रेडियो कार्यक्रम साझा पहलको आजको अङ्कबाट भने बिदा लिने समय भएको छ।
तपाईँलाई तपाईँको पालिका वा सरकारवालासँग केही सोध्न, भन्न, जान्न, बुझ्न अथवा समस्या सुनाउन मन छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। केही प्रश्न, प्रतिक्रिया र टिप्पणी छन् भने हाम्रो टेलिफोन नम्बर 01-5260-646 फोन गरेर आफ्ना कुरा रेकर्ड गराउन सक्नुहुनेछ।
आजको लागि प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद दिँदै कार्यक्रमलाई साङ्केतिक भाषामा अनुवाद गर्ने साथी उमा पौडेललाई पनि धन्यवाद भन्दै अहिलेको रेडियो कार्यक्रम साझा पहलबाट म अविनाश आचार्य
अनि म सुशीला श्रेष्ठ पनि बिदा भयौं।
नमस्कार।